आप प्रैक्टिस करें, रियाजत करें, जो भी अमल है इन्हें कि अगर कोई फिक्र है तो उसमें दिक्कत करें, उसको बार बार दोहराएं, उसकी गहराइयां उतरने की कोशिश करें, ताकि उस फिक्र के नतीजे में नफ्स पर एक शक्ल बने, एक सूरत आए। इसी तरीके से हर जो भी अमाल अंजाम देते हैं, मिसाल के तौर पर नमाज पढ़ना है, तो नमाज की जो बातिनी हकीकी शक्ल है उसका एक इम्प्रेशन नफ्स पर कायम होना चाहिए, तब नमाज पढ़ने का फर्क है। इस नुक्ते को अच्छे तरीके से समझ, जैसे उसकी मिसाल क्या कही जाती है कि मिसाल के तौर पर मुझे मैंने देखा कि कुरान है या हदीस है, उसको समझने के लिए अरबी जबान की भी समझने की जरूरत पड़ती है। अब कभी मेरा दिल बेख्तियार चाहा कि मैं कुरान समझूं, लेकिन अरबी जबान से मेरी नाफहमी ने मुझे रोक दिया कि मैं कुरान को अच्छे तरीके से समझ सकूं। तो अब इस चीज के वजह से मेरे अंदर एक जज्बा उभरा, एक हालत पैदा हुई कि मुझे अरबी सीखना चाहिए। ठीक, इस कैफियत को आप क्या कहेंगे? ये हाल कि एक चीज की वजह से आपके नफ्स ने असर को कबूल किया और उसके अंदर एक मोटिवेशन डेवलप हुई कि मुझे ये काम करना चाहिए, ऐसा होना चाहिए। ये क्या है? नफ्स पर एक हाल है। लेकिन अब उसके बाद जब मैंने इस हाल के नतीजे में अरबी की किताबों में देखी, थोड़ा बहुत अरबी ग्रामर की तरफ में आया, तो अब मुझे इतना हाल है वो जरूर हाल हो गया। ठीक है, तो ये कैफियत हमारी तकरीबन तमाम अहवाल में मामला में चलती रहती है कि हम ये महसूस करते हैं नहीं, हमने सुना वो आखिरत इतनी अहम है, आखिरत की जिंदगी दायमी है, कुछ ना कुछ करना चाहिए। लेकिन जैसे ही हम कुछ करने के लिए खड़े हुए, यानी हमने ये कोशिश की कि हम एक अच्छी नमाज पढ़ लें, दो कदम आगे चले, नमाज की पहली अल्लाह अकबर के बाद सूरह हम्द में ही वो चीज खत्म हो गई कि दो चार आयतें भी तवज्जो से नहीं पढ़ पाए। ठीक है, तो अब इसका हल क्या है? अब उसी अरबी वाली मिसाल की तरफ वापस आए कि अब वो शख्स जो शुरू में दुश्वारियां महसूस हो रही हैं, उन दुश्वारियों के मुकाबले में और इस्तेकामत रहे, इन्हें कमजोरी ना दिखाए और उस रास्ते पर आगे बढ़ता चला जाए, तो एक अरसा गुजरने के बाद क्या होगा कि अरबी जबान अब उसके लिए ऐसी हो जाएगी, यानी कि जैसे मिर्जा अली काजी रजवानुल्लाह के उस्ताद और बहुत सारे वराफाए बाकमाल के उस्ताद ईरानी थे, तबरेजी, उनके सामने किसी ने अरबी अशार के हवाले से बात की। उन्होंने कहा कि मैं अरबी फलां बहुत मशहूर शायर उसके अशार पढ़ता हूँ, और उन्होंने फिल बदी उसके अशार में खुद अपने अशार कहे और कहा कि आप मुझे जरा फर्क बताइए इसमें से कौन से अशार मेरे हैं कौन से उसके। देखिए, तो इंसान इस जगह पहुंच जाता है। या अगर आप देखें तो जितनी भी किताबें तफसीर मीज़ान अरबी में लिखी, कि आपको जितनी बड़ी किताबें हैं वो सब अरबी में मिलेंगे, कोई फारसी में नहीं, सिवाय उन दो तीन किताबों के कि जिनके बारे में उन्होंने खासतौर से ये कहा कि मैं अवामुन नास के लिए लिखा हूँ, मिसले चहल हदीस या मिसले आदमुस्सलाम, कि जिसके बारे में उन्होंने कहा कि ये किताबें मैं लिख रहा हूँ लोगों के लिए, ये इल्मी मेयार की किताबें नहीं है, तो वो फारसी में है वरना बिल्कुल नहीं। तो यानी कि एक इंसान का किस जगह पहुंच जाता है। ठीक है, तो ये इस बात को समझना और ध्यान में रखना बहुत जरूरी है कि कहीं हम सिर्फ हाल तक ना रह जाएं, जो कि हमारी कैफियत है कि हम मजलिस इमाम हुसैन अलैहिस्सलाम से उठते हैं, एक हमारे ऊपर कैफियत तारी होती है कि ये करेंगे ये करेंगे ये करेंगे, थोड़ी देर बाद सफल होने लगता है। हम नमाज में कोशिश करते हैं कि कुछ हासिल करेंगे लेकिन कुछ नहीं हासिल कर पाते। तो इन सब चीजों के लिए रियाजत इन्हें लगे रहना, और सूरह हूद की आयत है पैगंबर अकरम को जहां पर बराह रास्त मुखातिब करके फरमाया गया, फस्तकिम कमा उमिरता वमन ताबा मअका वला ततगौ। और इस आयत के हवाले से पैगंबर अकरम ने फरमाया کہ سورہ ہود نے مجھے بوڑھا کر دیا، ضعیف کر دیا. فاستقم، استقامت اختیار کر، طلب استقامت. کما امرتا، جو کچھ تمہیں امر ہوا، حکم ہوا، اس پر استقامت اختیار کرو. ومن تاب معک، اور جس نے تیرے ساتھ توبہ کی اس کو بھی یہ نصیحت پہنچا دو. یعنی باقی تمام پیروکار کر مرے گا، باقی تمام آپ کے امتی اہل بیت جو بھی اس کو شامل ہیں. ومن تاب معک، جس نے تیرے ساتھ توبہ کی، ان سب تک یہ پیغام پہنچا دو کہ استقامت اختیار کریں اس چیز پر جو ان کو عطا کی. اور استقامت اختیار کرنے کے قرآن کریم نے دو مقامات پر فوائد بیان کیے. یعنی وہ افراد کے جو اپنے ایمان پر استقامت اختیار کرتے ہیں ان کو کیا حاصل ہوتا ہے. سورہ احقاف، ان الذین قالوا ربنا اللہ ثم استقاموا لا خوف علیہم ولا هم يحزنون. یہ جو نتیجہ آپ تک مل رہا ہے، آپ تک پہنچ رہا ہے کہ انسان اس جگہ پر آ جائے کہ خوف اور حزن سے بری ہو جائے. یعنی کوئی شے انسان کو خوف زدہ اور رنجیدہ نہ کر سکے. کس مقام تک کب پہنچتا ہے؟ جب صرف یہ نہ کہے کہ رب اللہ تم استقامو، اس پر استقامت کی اختیار کریں، تب انسان کو یہ نتیجہ حاصل ہوتا ہے کہ وہ خوف اور حزن سے بری ہو جاتا ہے. اور اس سے آگے سورہ فصلت یا حامیم سجدہ کی آیت نمبر 30، ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ. جن لوگوں نے کہا کہ ہمارا رب اللہ ہے اور اس پر استقامت اختیار کی، ان پر ملائکہ نازل ہوتا ہے. یہ استقامت کے نتیجہ ہے. تو یہ دو جگہ پر قرآن کریم ہے. تو اس چیز کی طرف بہت زیادہ متوجہ رہیے کہ اگر آپ اپنے نفس کو کسی مقام پر پہنچانا چاہتے ہیں تو استقامت، مضبوطی. اور اسی وجہ سے علماء نے ایک جملہ بیان کرتے ہیں کہ عمل کا انجام دینا اتنا اہم نہیں ہے جتنا عمل پر باقی رہنا ہے. یعنی یہ نہیں کہ میں نے نماز پڑھ لی اور بہت اچھی پڑھ لی، بلکہ اس نماز پر آپ کب تک باقی رہتے ہیں. استقامت پر، اپنی شب زندہ داری پر یا فجر کی بیداری پر کب تک قائم رہتے ہیں. اور اس لیے جو بات کہی گئی کہ کوئی بھی ذکر کرو تو کم از کم 40 مرتبہ کرو. کیوں؟ اس لیے کہ اس ذکر کا کچھ نہ کچھ اثر تمہارے نفس پر آئے. یعنی ایک مرتبہ اگر زبان سے کہا حسبنا اللہ ونعم الوکیل وکبر وامری الی اللہ، تو ایک مرتبہ کہنے سے نفس متوجہ نہیں ہوتا ہمارا، کیونکہ ہماری حالت اصلا غفلت والی ہے. تو کم از کم کوئی بھی ذکر جب ادا کرو زبان سے، ذکر لفظی، تو کم از کم 40 مرتبہ کرو، یعنی تاکہ نفس پر اس کا ایک اثر قائم ہو. یا وہ بہت مشہور حدیث کہ من اخلف للہ 40 فواہا، کہ جو اپنی 40 صبحیں خدا کے لیے خالص کر لے، جو اپنی 40 صبحیں اللہ کے لیے خالص کر لے، تو اللہ اس کے لیے حکمت کے چشمے جاری فرماتا ہے جو اس کے قلب سے طلوع ہوتے ہیں اور زبان سے جاری ہوتے ہیں. جو 40 صبحیں اپنی اللہ کے لیے خالص کر لے، ٹھیک ہے، تو اللہ حکمت کے چشمے اس کے وجود سے ثابت کرتا ہے.
اس سے کیا مراد ہے خالص کر دیں؟ اس کو بھی
خالص کرنے کا مطلب یہی ہے کہ انسان 40 صبحیں اس طریقے سے گزارے کہ صرف خدا کے لیے ہوں. صرف خدا کے لیے کا مطلب ہے کہ جیسے اگر ہم نے نماز پڑھی تو نماز سے ہماری مراد صرف قربت اللہ، صرف اللہ کی محبت کے بعد باقی ہر چیز ہٹ جائے. اس کہ انسان اللہ کے لیے خالص ہو جائے، یعنی کہ خدا کے علاوہ باقی جتنے اثرات ہیں وہ سب کے سب انسان کے وجود سے ظاہر ہو جائیں، خالص ہو جائیں. تو اس بات کو ہمیشہ یاد رکھیے گا. میں نے اس چیز کو اس وجہ سے دہرانا پسند کیا کہ یہ ایک بہت اہم نقطہ ہے. اور اس بات کو بھی ذہن میں رکھیے گا کہ انسان کے اعمال دو قسم کے ہوتے ہیں. ایک وہ عمل ہوتا ہے جو آپ کی فکر کے ذریعے سے ادا ہوتا ہے، وہ بھی عمل ہے آپ کا. یعنی انسان جو کچھ سوچ رہا ہوتا ہے، جس چیز پر غور کر رہا ہوتا ہے، جسے فکر میں لا رہا ہوتا ہے، وہ بھی عمل ہے. اور جس چیز کے لیے آپ اپنے اعضاء جوارح کو حرکت دے رہے ہوتے ہیں، وہ بھی عمل ہے. اور دونوں قسم کی چیزوں کا آپ کے نفس پر اثر ہے. پہلی چیز، اگر آپ اپنی قوائے فکری کو حرکت میں لاتے ہیں، تو اس کے ذریعے سے عقل نظری مضبوط ہوتی ہے، تھیوریٹیکل وزڈم جسے آپ کہیں، نظریاتی وزڈم. اور اگر آپ اپنے اعضاء جوارح کو حرکت میں لاتے ہیں، تو عقل عملی مضبوط ہوتی ہے. یہ ہونا چاہیے کہ دونوں چیزیں ساتھ ساتھ چلتی ہیں، کہ انسان، اور اسی وجہ سے جلال احمد رومی علیہ السلام نے فرمایا کہ ایک ساعت خدا کی نشانیوں میں ایک ساعت کا تفکر 70 سال کی عبادت سے افضل ہے. اگر آپ چاہے حدیث میں پڑھیں تو یہ 11ویں حدیث ہے جس میں اس بیان کو کہا گیا، یہ بیان ہوا ہے. کیونکہ ان دونوں چیزوں کو نظر میں رکھیں گے. ہماری ایک خامی کیا ہے کہ ہم صرف جہاں پر ہم حرکت کریں، ہمارا جسم حرکت کرے، ہم صرف اسے عمل سمجھتے ہیں، لیکن اپنے ذہن کی، اپنے فکر کی حرکت کو ہم عمل کے دائرے میں نہیں لاتے. ٹھیک ہے، اس پر کنٹرول کرنا، اس کے حوالے سے توجہ کرنا اس سے زیادہ ضروری ہے، جو جسمانی حرکت سے عمل سے ضرور ہے. تو عقل نظری کو بھی مضبوط کرنے کی فکر کریں، عقل عملی کو بھی مضبوط کرنے کی فکر کریں. اور یہ دونوں چیزیں کس طریقے سے مضبوط ہوتی ہیں؟ ریاضت سے، پریکٹس سے، استقامت سے. کہ جب تک انسان استقامت نہ اختیار کرے، جب تک انسان جو بھی عمل کر رہا ہے اس پر قائم نہ رہے، جو عمل کر رہا ہے اسے ضائع ہونے سے نہ بچائے، اس وقت تک میرا اور آپ کا سرمایہ اخروی بنے گئے. اور کفار کے بارے میں اسی چیز کو قرآن کریم نے کہا کہ وَقَدِمْنَا إِلَى مَا عَمِلُوا وَجَعَلْنَاهُ هَبَاءً مَنثُورًا. کہ ان کے عمل کیا ہیں، کہ ہم نے ان کے عمل کی طرف بڑھے اور اس کو کیا کر دیا، جیسے بکھری ہوئی گرد و غبار. یعنی کافروں کا جو سرمایہ ہے وہ کیا ہے، جیسے بکھری ہوئی گرد و غبار. عمل ان کے بھی ہیں، لیکن وہ عمل کسی کام کے نہیں، اس کا کوئی نتیجہ نہیں ہے. جب وہ آخرت میں جا کے اپنے اعمال کو دیکھیں گے، تو اسے بکھرے ہوئے غبار کی شکل میں پائیں گے. یہ نقطہ تھا بہت اہم، کہ انسان جب تک استقامت کی راہ کو اختیار نہ کرے، عمل کو دوام نہ عطا کرے. قرآن کریم میں کئی جگہوں پر ہے کہ صلات کا قیام، صلات کی محافظت اور صلات کا دوام، تین چیزوں کی طرف قرآن کریم میں توجہ دلائی نماز کے حوالے سے، کہ صلات قائم کرنا، صلات کی حفاظت کرنا اور صلات کو دوام عطا کرنا. اس چیز کو یاد رکھیے گا. آخر میں ایک اور چھوٹا سا نقطہ رکھی، جو نفس کے لیے، ہمارے جیسے نفوس کے لیے خوشخبری بھی ہے، اور پھر اس کے بعد میں جب ہم نے ارادہ کیا تھا کہ نہج البلاغہ اور امیر المومنین علیہ السلام کی زندگی کے حوالے سے بات کریں گے، اس طرح ہم پلٹتے ہیں کہ ہم جب ان ساری باتوں کو سننے کے بعد اپنے نفوس کے احوال پر غور و فکر کرتے ہیں، تو ہم پر بہت زیادہ مایوسی کا غلبہ ہوتا ہے. کیونکہ بظاہر قرآن اور روایات اہل بیت میں ہمیں جو کچھ نظر آ رہا ہوتا ہے کہ ہم جس کی روح سے ہمیں کیا کرنا چاہیے، یا اہل بیت علیہ السلام کے کردار کو دیکھ کر ہمیں جو کچھ محسوس ہوتا ہے، نظر آتا ہے کہ ہمیں کیسے رہنا چاہیے، ہم اس سے اپنے آپ کو بہت دور پاتے ہیں. پروردگار عالمین نے ایک عجیب خوشخبری ہم جیسے لوگوں کے لیے رکھی، وہ یہ ہے کہ ایک جملہ ہے جو میں نے تفسیر میزان میں پڑھا تھا، کہ ایفاء وعدہ واجب ہوتا ہے اور ایفاء وعید واجب نہیں ہوتا. یعنی وعدے کا پورا کرنا واجب ہے اور وعید کا پورا کرنا واجب نہیں ہوتا. اب وعدے اور وعید میں کیا فرق ہے؟ جیسے میں ایک مثال آپ کو دوں کہ بچے سے ہم نے کہا کہ اگر تم اس دفعہ امتحان میں اچھی پوزیشن لو گے، تو میں تمہیں یہ انعام دوں گا، और उसके बरखिलाफ कभी हमने बच्चे से ये कहा कि अगर तुमने अब बुरी सोबत अख्तियार की या बुरा काम किया या इसको और आसान करने का, अगर तुम इम्तिहान में फेल हो गए मैं तुम्हारी इतनी पिटाई करूंगा। पहले जो आपने वादा किया इनाम देने का ये वादा है, और दूसरा जो आपने वादा किया कि जिसमें एक डरावा और एक धमकी का अंसर है ये बड़ी है। तो खुदा ने मुमिनीन से वादा किया है बहिश्त का, और खुदा ने कुफार और मुनाफिकीन से वादा किया है नार जहन्नम का। दोनों लफ्ज़ कुरान में वईद के भी हैं लेकिन ये लफ्ज़ वादा भी है कि वअदल्लाहु कुफ्फारा व मुनाफिकीन नार जहन्नम का वादा इनसे है और बहिश्त का वादा इनसे है। लेकिन बहिश्त का जो वादा है वो खुदा पर पूरा करना वाजिब है, और जहन्नम की जो वईद है वो खुदा पर पूरा करना वाजिब नहीं है। यानी कि जिस तरीके से शरीयत आपसे क्या कहती है कि अगर तुमने बच्चे से ये कहा कि मैं तुम्हारे एक अच्छे काम पर इनाम दूंगा तो जरूर इस काम को पूरा करो, या अगर आपने किसी से वादा किया कि आपकी इस चीज के बदले में मैं आपसे ये काम करूंगा जरूर उसको पूरा करना, लेकिन वईद वाजिब नहीं है। तो ये नहीं कि अगर वो फेल हो जाए तो आप उसकी जरूर ही पिटाई करें, ये वाजिब नहीं है, बल्कि यहां पर आपके पास अकवा दरगुजर की गुंजाइश मौजूद है। और इसी वजह से कुरान करीम में सूरह हूद में शायद 105 या 108 आयत है कि जो कुफार हैं उनके लिए आग है कि लहुम फीहा ज़फीरुन व शहीकुन, कि वहां पर उनके लिए उस आग में लंबी लंबी आहें भरना है, खालिदीन फीहा वो हमेशा रहेंगे उस जहन्नम में जब तक के आसमान और जमीन बाकी हैं, इल्ला माशा रब्बुका, मगर ये कि जब तेरा परवरदिगार चाहे। यानी खुदा ने लोगों के लिए नारे जहन्नम से निकलने का एक ऑप्शन खुला रखा है, और उसके साथ के जो मुमिनीन हैं उनके लिए बहिश्त है कि वो भी रहेंगे खालिदीन फीहा मा दामत السماوات والارض इल्ला मा शा रब्बुक, जिला से उस आसमानों और जमीन के क़याम तक वो उसमें रहेंगे मगर ये कि जब तक तेरा परवरदिगार चाहे। लेकिन ये जुमला पहले बहिश्त के लिए तो रुकता नहीं है, आगे है अतान गैरा मजदूद, ये वो अता है जो मुनतका होने वाले नहीं है। अहले बहिश्त के लिए जो माशा और कोका है वो किस लिए आ रहा है, इसलिए आ रहा है कि तुम ये ना समझना शुरू कर दो कि खुदा की कुदरत मजबूर है कि अहले बहिश्त को हमेशा बहिश्त में रखे। यानी खुदा की कुदरत और कुव्वत की मजबूरी नहीं यहाँ पर, लेकिन बाद में अहले बहिश्त को इत्मीनान भी दिलाया जा रहा है कि तुम्हें डरने की जरूरत नहीं, कि मशीयत रब का इस्तिस्ना जरूर है लेकिन इसका मतलब ये नहीं है कि बहिश्त में दाखिल होने के बाद वहां से निकलना पड़ेगा, बल्कि ये वो अता है कि जो कभी मुनतका होने वाली नहीं है। तो अहले बहिश्त यानी एक दफा जो बहिश्त में दाखिल हो गया वो कभी वहां से बाहर नहीं आएगा, कभी वहां से नहीं निकलेगा, उसकी जिंदगी में ये तवज्जो कभी नहीं आएगा। लेकिन जिसके लिए खुदा ने जहन्नम की वईद की है उसके हवाले से खुदा के पास ये ऑप्शन भी है कि वो उसको माफ कर दे और उस वईद को पूरा ना करे, और ये ऑप्शन भी है कि अगर वो जहन्नम में चला जाए तो खुदा उसको एक मुअय्यना मुद्दत के बाद बाहर निकाले। सही, तो बहरहाल ये छोटा सा नुक्ता था कि जिसमें अच्छा इस आयत का जिक्र मैंने इसलिए भी करना जरूरी समझा कि कई लोगों ने मुझसे एक बार ये कही थी, पूछा एक सवाल के कुरान करीम में वो कौन सी आयत है कि जिससे बहिश्त और दोज़ख़ बरज़ख़ी का वजूद साबित होता है, इस आयत से साबित होता है। यानी एक तो बहिश्त और दोज़ख़ उखरवी है, और क्योंकि रवायतों में बरज़ख़ की जिंदगी के हवाले से भी बहिश्त और जहन्नम का तज़किरा मिलता है, तो ये वो आयत है। इस आयत में सबूत क्या है कि ये बहिश्त और नार बरज़खी है, क्योंकि माज़ामत समावात व अर्ज़ कहा जा रहा है कि ये उस वक्त तक इस बहिश्त या इस जहन्नम में रहेंगे जब तक के आसमान और जमीन बाकी हैं, और जब محشر اور قیامت کا وقت آئے گا تو یہ بات طے شدہ ہے کہ یہ آسمان اور زمین ایک اور آسمان اور زمین سے بدل جائیں گے. یہ آسمان جو موجودہ حالت ہے آسمان اور زمین کی وہ باقی نہیں رہے گی, تبدیل ہو جائے گی. ٹھیک ہے, اب ایک سلوات پڑھیں. ہماری یہ نیت جس کی تمہید بہت زیادہ طویل ہو گئی وہ یہی تھی ابتدان کے جناب امیر المومنین علیہ السلام کی حیات طیبہ, اور کیونکہ آپ کے آثار علمی تقریباً باقی تمام قائمات سے بلکہ شاید حضور سے بھی زیادہ ہیں اور باقاعدہ کتابی شکل میں ہمارے پاس موجود ہیں, تو اس سے استفادہ کرنے کی کیا صورت ہمارے سامنے آئے گی. اور دوسری ایک بات یہ بھی ہے کہ کیونکہ ہم بحیثیت شیعہ علی علیہ السلام کا نام آپ کا ذکر سب سے زیادہ کرتے ہیں, لیکن بقول شیخ مطہری کا ہمارا حال وہی ہے کہ ہم نے اپنے مشک کو بوتل میں بند کر کے اس پر مہر لگا کر دیا ہے کہ ہم اس مشک سے کی بوتل سے اوپر جو اس کی مہر ہے وہ ہٹا کے اس کی خوشبو کسی کو نہیں سناتے, بلکہ تمام لوگوں سے اس بات پر لڑتے رہتے ہیں کہ میری خوشبو سب سے بہتر ہے. تو ہم اس مسئلے سے باہر ہیں, اور اگر ہم واقعاً علی علیہ السلام کے شیعہ ہیں, ان کے پیروکار ہیں, تو آپ کی شخصیت کے حوالے سے جتنا کچھ ہمارے لیے میسر ہے اور جتنی توفیق خدا ہمارا شامل ہے اس کو سمجھنے کی اور اس کو حاصل کرنے کی کوشش کریں, تو اس نیت سے آگے چل رہے ہیں. لیکن آج کے دن میں تھوڑا سا ایک امام علی علیہ السلام کی معرفت کے حوالے سے کچھ باتیں آپ کی خدمت میں عرض کروں گا, اور بلکہ مجھے جو محسوس ہو رہا ہے کہ مناسب یہ ہے کہ ہم آیہ ولایت سے اپنی بات شروع کریں. آیہ ولایت یعنی الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی, یہاں سے ہم اپنی گفتگو کا آغاز کریں, کیونکہ یہ وہ مرحلہ ہے کہ جہاں سے جناب امیر المومنین علیہ السلام کی ولایت اور امامت اور رسالت کا پیغمبر اکرم نے باقاعدہ اعلان فرمایا اور آپ کو اپنے بعد ولی امر مقرر فرمایا. اس آیت میں جب خدا نے الیوم کا مرحلہ یعنی جو خصوصی مرحلہ ہے, تو ظاہر ہے کہ ہمارے لیے اب ہمیں اس کو بحث کرنے کی ضرورت نہیں, کیونکہ یہ چیزیں ہمارے لیے طے شدہ ہیں کہ یہ آیت کس موقع پر نازل ہوئی اور یہاں پر الیوم کے مرحلے سے کیا مراد ہے. الیوم کا مرحلہ وہ ہے کہ جب پیغمبر اکرم نے امیر المومنین علیہ السلام کو اپنے ہاتھوں پر بلند کر کے یہ بتایا کہ من کنت مولاہم فہذا علی من مولاہم, اور اس موقع کے نسبت سے قرآن کریم میں جو آیت نازل ہوئی وہ ہے الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا, اور شاید یہ سورہ مائدہ کی آیت نمبر 3 ہے, بالکل ابتدا میں سورہ مائدہ کی آیت نمبر 3. اس آیت میں ایک بڑی یعنی کچھ بڑے لطائف پہنا. سب سے پہلی بات یہ کہ خدا نے کہا اکملت لکم دینکم, کیا ترجمہ میں اس کا, اکملت کامل کر دیا لکم تمہارے لیے دینکم تمہارے دین کو, یعنی تمہارے دین کو تمہارے لیے کامل کر دیا. وَأَتْمَمْتُ عَلَيْكُمْ نِعْمَتِي اور تمام کر دی لَكُمْ تمہارے لیے نعمتی اپنی نعمت, یعنی جب خدا نے نعمت کا ذکر کیا تو نسبت نعمت کی اپنی ذات کی طرف دی, اور دین کا ذکر کیا تو دین کی نسبت خدا نے ہماری طرف دی. تو یعنی یہی کہا کہ خدا نے اپنے دین کو کامل کر دیا, بلکہ خدا نے تمہارے دین کو تمہارے لیے کامل کر دیا. جس طریقے سے اسی سورہ ہود کی آیت ہے, فَأَمَّا الَّذِينَ شَقُوا فَفِي النَّارِ وَأَمَّا الَّذِينَ سُعِدُوا فَفِي الْجَنَّةِ. فَأَمَّا الَّذِينَ شَقُوا یعنی وہ لوگ کہ جنہوں نے شقاوت کی جانب اپنے رخ کو پھیرایا, جن لوگوں نے شقاوت کی جانب उस तरफ से अट्रैक्शन को फील किया, उस तरफ बढ़ गए, गिराइश महसूस की। वो अम्मल लजीना सुहैदू का मतलब कि वो लोग कि जिन्होंने जिन्हें सआदत की तौफीक हासिल की। यानी इंसान हमेशा बदबख्त बनता है किस चीज की वजह से? बुराई की जानब अट्रैक्शन फील करने की वजह से, बुराई की जानब हरकत करने की वजह से। और इंसान नेकबख्त कैसे बनता है कि जब खुदा की जानब से उसको तौफीक सआदत नसीब हो। तो दीन जो है, दीन क्या चीज है कि दीन राह है, रास्ता है। किस चीज का रास्ता है? ताकि इंसान खुदा तक पहुंचे। और ये रास्ता किसके लिए? ये खुदा के लिए नहीं है, ये रास्ता मेरे और आपके लिए। यानी कि सबसे पहली चीज जो दीन शनासी में जरूरी है वो इस बात का एहसास है कि ये दीन मेरा है। जिस तरीके से कि आप इस बात को महसूस करते हैं कि ये कारोबार मेरा है, ये घर मेरा है, ये औलाद मेरी है, बिल्कुल इसी तरीके से आपको ये महसूस करना है कि ये दीन मेरा है। और दीन मेरा पर्सनल मैटर है, इसके जितने मसाइल हैं, जितनी प्रॉब्लम्स हैं, वो मुझे सॉल्व करनी है। ये नहीं कि मैं इसको किसी मौलवी पर डाल के बैठ जाऊं। कि अगर मेरे दीन में मसला है तो खुदा इस बात को, इस उज़्र को कबूल नहीं करेगा कि मेरे, मैं कहूं कि मेरे दीन में खराबी थी और कोई मौलाना साहब नहीं आए कि उस कारण को दूर कर देते हैं। काबिले कबूल उज़्र नहीं है, इसलिए कि खुदा क्या कह रहा है कि दीन तुम्हारा है। बिल्कुल इसी तरीके से कि जैसे आप अपने कारोबार में, अपने जॉब के मसाइल में किसी और के इंतजार में नहीं बैठे रहते कि अगर कोई खराबी है तो आप कहें कि फलां साहब आएंगे और सही कर देंगे, मैं क्या करूं। ऐसा तो कुछ नहीं करता। तो बिल्कुल यही रवैया हमें दीन के हवाले से भी रखना। तो लकुम दीनुकुम, कि तुम्हारा दीन, तुम्हारी जिंदगी का रास्ता जिस पर चलकर तुम खुदा के जाने आओ। आज हमने विलायत के ऐलान के साथ उस रास्ते को कामिल कर दिया। वो अतमम तो अलैकुम निअमती, और वो नेमत जाहिर है कि नेमत इंसान की तरफ से नहीं, इंसान नेमतों का खालिक नहीं है, इंसान नेमतों का पैदा करने वाला नहीं है। नेमत जितनी भी हैं वो सब की सब क्या है? मिल जाने पर खुदा। तो खुदा ने कहा कि इस विलायत के ऐलान के साथ मेरी नेमतें तुम पर तमाम होंगी। अब यहां पर कमाल और तमाम में क्या फर्क है? यानी क्या हम ऐसा कह सकते हैं कि कहें कि अतमम तो लकुम दीनुकुम वो अकमल तो अलैकुम निअमती, क्या ये बात नहीं कह सकती? इंटरचेंजेबल है, क्या फर्क कमाल और तमाम? आपको याद होगा कि मैंने आपके सामने फर्क बयान किया था कि इंसान में किसी भी शय में जो कमी होती है वो दो किस्म की कमी होती है। एक कमी को कहते हैं नक्स और दूसरी कमी को कहते हैं आयब। नक्स किस किस्म की कमी होती है? कि चीज जितनी है उतनी ठीक है लेकिन उतनी नहीं है जितनी होना चाहिए। यानी क्वांटिटी के एतबार से, मेदार के एतबार से चीज की कमी उसका नक्स कहलाती है। कि इंसान का जिस्म बिल्कुल सही है, खुदा ना खास्ता हाथ की एक उंगली नहीं है, तो ये कमी है, मेदार में कमी है, कि पांच के बजाय चार उंगली है, तो ये क्या है? ये नक्स। ठीक है, ये क्वांटिटी की कमी। क्वालिटी की जो कमी होती है, क्वालिटी की कमी है, वो कहलाती है आयब। ठीक है, यानी मिसाल के तौर पर आपने अपना घर ये ड्राइंग रूम सजाया। अब ड्राइंग रूम सजाते वक्त आपने जितना अच्छा पेंट कर सकते थे वो कर लिया, जो सेटिंग कर सेटिंग आप कर सकते थे, लेकिन थोड़े अरसे बाद यहीं पर एक शख्स आया और उसके बाद उसने कहा कि ये जो आपने सेटिंग की इससे अच्छी नहीं लग रही। अब वो किस कमी की तरफ इशारा कर रहा है? वो इस कमी की तरफ इशारा कर रहा है कि इसकी क्वालिटी को मजीद बेहतर बनाया जा सकता है। यानी आपने मिसाल के तौर पर कलर कॉम्बिनेशन तो बना लिया, लेकिन ये कलर कॉम्बिनेशन और बेहतर हो सकता है। आपने उसमें कालीन बिछा लिया, लेकिन इस कालीन का मेयार और बेहतर हो सकता है। तो ऐब अगर दूर हो तो उसके नतीजे में क्या हासिल होता है? कमाल। और नक्स अगर दूर हो तो उसके नतीजे में जो चीज हासिल होती है वो तमामियत है। तो दीन शुरू से नाकिस नहीं था, चाहे वो दीन हजरत आदम अलैहिस्सलाम के जमाने का दीन क्यों ना हो, दीन शुरू से मुकम्मल था। बाकी जितने अंबिया आते रहे उनके जरिए से दीन क्या होता गया? कामिल होता गया, यानी दीन की क्वालिटी बेहतर होती चली गई। और दीन की क्वालिटी इंप्रूव करने का सबब क्या चीज थी? इंसानों की क्वालिटी में इंप्रूवमेंट, कि हजरत नूह अलैहिस्सलाम के जमाने के इंसान का मेयार वो नहीं था कि उसे हजरत मूसा अलैहिस्सलाम का दीन दे दिया जाता। तो जिस जैसे 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 इंसानों की क्वालिटी इंप्रूव होती गई उसी तरीके से दीन की क्वालिटी भी बढ़ती चली गई। और ये दीन जब इस ऐलान विलायत के साथ जब खुदा ने कहा कि अकमलतु लकुम दीनकुम, तो यानी इसके कहने का मतलब है कि अब दीन की क्वालिटी तुम्हारे लिए जितनी इंप्रूव हो सकती थी वो इंप्रूव हो गई। या दूसरे अल्फाज में इसको यूं कह लीजिए कि विलायत अमीरुल मोमिनीन अलैहि सलाम को कबूल करने के सबब से तुम दीन की हाईएस्ट क्वालिटी को अचीव करने के काबिल हो गए। वो शख्स जो मिसाल के तौर पर अली अलैहि सलाम से दूर है, हो सकता है दीन उसके पास भी हो लेकिन फर्क किस चीज में आएगा? कमाल में फर्क आएगा, मेयार में फर्क आएगा, क्वालिटी में फर्क आएगा। तो अकमल तो लकुम दीन लकुम, दीन के कमाल को किससे वाबस्ता किया? विलायत अमीरुल मोमिनीन अलैहि सलाम से, कि अगर तुम इस हस्ती और इनके बाद जो सिलसिला है इमामत है, अगर इस सिलसिले से वाबस्ता रहोगे तो हाईएस्ट क्वालिटी ऑफ दीन तक पहुंच सकोगे। और इसी तरीके से अगर सिलसिला विलायत से वाबस्ता रहोगे तो जितनी नेमतें हैं उन सब को हासिल कर सकोगे, कोई एक नेमत भी ऐसी नहीं होगी जो तुम्हारी दस्तर से बाहर रह जाए। अतमम तो तमाम किसके मुकाबले में है? नक्स के कमाल में। और नक्स किस चीज में कमी को कहते हैं? क्वांटिटी में कमी को कहते हैं। इन्हें कोई एक नेमत भी तुम्हारी दस्तरस से तुम्हारी पहुंच से दूर नहीं रहेगी। जितनी मेरी नेमतें हैं वो सब की सब मयसर हैं विलायत अली के सबब से, और जितना दीन का कमाल मुमकिन हो सकता है वो मयसर है विलायत अमीरुल मोमिनीन अलैहि सलाम की फजीलत के सबब से। यानी ये क्या चीज है? अरब में जब विलायत का लफ्ज इस्तेमाल कर रहा हूँ तो मैं उम्मीद कर रहा हूँ कि आपके जहन में विलायत के असली मफ़हूम होगा कि विलायत के माने क्या है? विलायत बमाने तकर्रुब। तो जब आप विलायत अली की बात करते हैं तो इसका मतलब ये है कि मेरे और अली अलैहिस्सलाम के दरमियान हिजामात नहीं है, मेरे और उनके दरमियान रिश्ता कुर्बत कायम है। और इस रिश्ता कुर्बत की वजह से मेरी फिक्र अमल मिजाज सारी की सारी चीजें अली अलैहिस्सलाम के फिक्र मिजाज और अमल से मैच कर रही है। यह रिश्ता विलायत, रिश्ते विलायत सिर्फ जबान से याद ही करना नहीं कि जिस पर मैंने इब्तदा इसीलिए मेहनत की थी सारी, तो जब आपको इमामत के हवाले से बात की, विलायत के हवाले से बात की, ताकि आप इमामत और विलायत के हकीकी मफहूम को समझने लगे, और बाद में जब हम इन अल्फाज को इस्तेमाल करें तो सही पस मंजर में आप इसको देखने के समझने के काबिल हो। तो अब आप इसका मफाद समझ रहे क्या है? वाबस्तगी के सबब से दीन के आला तरीन मेयार तक पहुंचने के काबिल हो गए तुम, और इस विलायत से वाबस्तगी के सबब से अल्लाह की तमाम नेमतों को समेटने के काबिल हो गए। ये विलायत अमीरुल मोमिनीन अलैहि सलाम की फजीलत कदा। यहां से अगर हम आगे चलें तो खुद امیر المومنین علیہ السلام کی شخصیت کی معرفت کے حوالے سے میں کچھ باتیں بیان کرنا ضروری سمجھتا ہوں، کیونکہ جو طریق معرفت قرآن نے، ائمہ نے، خود علماء حق نے ہمیں سکھایا ہے، وہ یہ سکھایا ہے کہ معرفت ہمیشہ کل سے جزء کی طرف جاتی ہے، نہ کہ جزء سے کل کی طرف آئے. میں جملہ ہو سکتا ہے مشکل ہونا، اس کی وضاحت کر دوں. کل سے جزء کی طرف جانے کا کیا مطلب ہے؟ کہ آپ کے اوپر پورا ایک اثر ہو شخصیت کا، اور اس شخصیت کے اثر کی وجہ سے اس کی صفات آپ کے سامنے ہو جائے، نہ یہ کہ آپ شخصیت سے بے بہرہ اور مختلف صفات آپ جمع کریں ٹکڑوں میں اور ان کو جوڑ جوڑ کے شخصیت بنانے کی کوشش کریں. اللہ نے انسان کی فطرت کس طریقے سے بنائی ہے کہ انسان کسی بھی شے کی معرفت حاصل کرتا ہے تو ہمیشہ کل سے جزء کی طرف جاتا ہے. یعنی مثال کے طور پر آپ کے پاس ماں کا تصور کیا ہے؟ ماں کا جب لفظ آتا ہے ذہن میں تو پوری ایک شخصیت، ایک اثر آپ اپنے اندر محسوس کر رہے ہیں. ماں کا، اس کی مانتا کا، اس کے وجود کا، اس کی حیثیت کا، اس کی شخصیت کا، اور اس اثر کے محسوس کرنے کے بعد ماں کی صفات آپ کے اندر جلوہ گری نمودار ہونا شروع ہوتی ہے. ایسے ہی ہوتا ہے نا کہ میری ماں مہربان ہے، میری ماں نے میرے لیے تکلیف اٹھائی، یہ سب باپ کی بات ہے. آپ مجھے بتائیں کہ میں یہ بات ہوں. آپ یہ اسی طریقے سے اگر آپ کسی بہت لائق استاد کی صحبت میں بیٹھتے ہیں تو پہلی دفعہ اس کا کیا ہوتا ہے؟ پرسنالٹی امپیکٹ آپ محسوس کرتے ہیں. ابھی آپ نے اس کی کوئی زیادہ تقریر نہیں سنی، زیادہ بات نہیں سنی، لیکن جیسے انگریزی زبان میں ایک چیز کہی جاتی ہے اورا، کہ اس کی شخصیت کا جو حال ہے، ایک اثر ہے، شخصیت کا اثر وہ آپ محسوس کرتے ہیں، اور اس کے بعد صفات اس میں سے نمودار ہونا شروع ہوتی ہے. بالکل اسی طریقے سے جب ہم کہیں یا اللہ، تو یا اللہ کا ایک اثر پورے وجود پر قائم ہونا چاہیے. جب میں آپ سے کئی دفعہ ایک بات کہتا ہوں کہ جو انسان یا اللہ کہنے کا تھرل، سسپنس محسوس نہیں کرتا، حقیقتاً وہ انسان توحید کو نہیں پہچانتا. کہ جب آپ خدا کو یا اللہ کہیں، یا خدا کہیں، یا ربی کہیں، تو پورے جسم میں ایک سنسنی دوڑنا چاہیے، ایک اثر پیدا ہونا چاہیے. بالکل اسی طریقے سے جب ہم معصومین علیہ السلام کے نام لیں تو ہمیں سب سے پہلے یہ محسوس ہونا چاہیے، مثال کے طور پر، کہ جیسے نور کا ایک حالہ ہے جس نے ہمیں اپنے دامن میں سمیٹ لیا ہے. باقی چیزیں بات کی ہیں کہ علی عالم ہیں، زاہد ہیں، عابد ہیں، شجاع ہیں، عارف ہیں، انسان کامل، یہ بات کی بات ہے. لیکن جب آپ کہیں یا علی، تو اس یا علی کا اثر کیا پڑتا ہے مجھ پر؟ کہ پوری شخصیت کا کلن ایک اثر جاتا ہوتا ہے، اور پھر اس کے بعد اس میں سے، اس نور میں سے صفات جلوہ کر ہونا شروع. یہ وہ معرفت ہے جیسے میں نے آپ کے سامنے جب امام صادق علیہ السلام کی حدیث بیان کی تھی، اس میں میں نے آپ کی خدمت میں عرض کیا تھا کہ امام نے فرمایا کہ اللہ کو اللہ کے ذریعے سے پہچانا. دعائے عرفہ میں امام حسین علیہ السلام نے فرمایا کہ تیرے غیر کے لیے کوئی ایسا جلوہ نہیں ہے جو تیرے لیے نہ ہو، تو کیف یستدل بما علیک، میں تیرے غیر کو تجھ پر دلیل کیسے بنا کے لیا ہوں؟ یہ معرفت ہے. یا جو سورہ یوسف کی آیت ہے کہ امام نے پڑھی تھی، کہ جب حضرت یوسف کے بھائیوں نے جناب یوسف کے بارے میں ذکر کیا تو کہا انک انت یوسف، اس میں دیکھیں کہیں کسی تیسرے کا، دوسرے کا تذکرہ نہیں ہے، انک انت یوسف، کے کیا بے شک تم ہی یوسف ہو. کہ جب پہچانو، یعنی علی کو علی کے ذریعے سے پہچانو، کہنے کا مطلب یہ کہ اس شخصیت کا اسی وہی امپیکٹ ہو میرے اور آپ کے اوپر، اسی سے اس کی صفات نمودار ہو. نہیں کہ شخصیت کا اثر میرے اوپر کچھ نہیں ہے اور میں ٹکڑے سمیٹ رہا ہوں، کہ ایک صفت علم مجھے نظر آ رہی ہے، ایک صفت زہد نظر آ رہی ہے، صفت شجاعت نظر آ رہی ہے، اور ان بٹس اور پیسز کو جمع کر کے ایک شخصیت بنانے کی کوشش کر رہا ہوں. یہ وہ معرفت نہیں ہے جو علماء نے ہمیں سکھائی ہے. اور اسی وجہ سے امام صادق علیہ السلام نے فرمایا ہے کہ ہمارا امر کیا ہے، طاعت مستفعد بدوان اجرد، اس کا تحمل کرنا دشوار ہے، باروب اور پرحبت ہے، تزکیہ کرنے والا ہے اور یونیک اور اوریجنل ہے، منفرد ہے۔ تو آئمہ نے جو کچھ ہمیں سکھایا ہے وہ اور دنیا میں کوئی کسی نے کسی کو ایسی باتیں نہیں سکھائیں گے، تو اس بات کو ذہن میں رکھیے گا کہ جو معرفت آئمہ تحریر علیہ السلام نے ہمیں ہمارے لیے بیان کی ہے وہ یہ معرفت ہے۔ تو اسی چیز کو سامنے رکھتے ہوئے میں آپ کے سامنے جو کچھ پیش کروں گا وہ خود امام علی علیہ السلام کی شخصیت کے کچھ ایسے پہلو کے جس کے ذریعے سے ہم شخصیت کے پورا امپیکٹ قبول کر سکیں۔ اس اعتبار سے نہیں میں آپ سے بات کروں گا کہ ان میں یہ صفت تھی اور یہ صفت تھی اور یہ صفت تھی۔ دو تین واقعات جتنا آج کے وقت میں اجازت دیتا ہے، ایک اور یہ میرے ہاتھ میں جو کتاب ہے یہ انسان کامل کے نام سے ہے، شہید مرتضیٰ مطہری کی، دو کتابیں ایسی ہیں شہید مطہری کی جو آپ ضرور پڑھیے گا، امام علی علیہ السلام کے ہی اوپر ہیں، ایک انسان کامل ہے اور دوسری ہے جاذبہ دافعہ علی، شاید دوسری کتاب دونوں کتابیں اردو میں ہیں، فارسی سے اردو ترجمہ ہو چکا ہے۔ انسان کامل میں انہوں نے جس چیز پر بحث کی ہے وہ یہی کہ دنیا کے مختلف مکاتب فکر، چاہے وہ مکتب فلسفی ہو، چاہے مادی ہو، چاہے عرفانی ہو، تمام کے تمام مکاتب فکر جو ہیں وہ ایک ایسے انسان کے آئیڈیل کے طور پر ڈھونڈتے ہیں اور تلاش کرتے ہیں کہ جو اعلیٰ ترین صفات انسانی کا مظہر ہو، لیکن ہر مکتب فکر میں کسی ایک صفت کو کمال جانا ہے اور اس سے ہٹ کر باقی صفات کی وہ مذمت کرتے ہیں۔ یعنی مثال کے طور پر اگر ہم مسلمان ہونے کے اعتبار سے دیکھیں تو کچھ افراد ایسے ہیں کہ جو یہ کہتے ہیں کہ اگر آپ صرف پابند شریعت ہو جائیں تو یہی آپ کا کمال ہے، یعنی فقہ رسول کرنا ہے کہ اگر آپ توجیہ المسائل پر پورے طور سے عمل کرنے لگیں تو آپ انسان کامل ہو گئے، آپ کامل انسان ہو گئے۔ کوئی یہ بات کہتا ہے کہ نہیں، انسان کی عقل جب تک کامل نہ ہو جائے، عقل جب تک منزل کمال تک نہ پہنچے، انسان عملاً کچھ بھی کرتا رہے وہ کامل نہیں ہوتا۔ یعنی کمال عقلی اصل میں کمال انسانی کو ڈیفائن کرتا ہے۔ تو اس قسم کے افراد کس مکتب فکر سے نزدیک ہیں؟ مکتب فلاسفہ، کہ جو عقل کی اہمیت کو مرکزی اور بنیادی سمجھتے ہیں اور باقی چیزوں کو سامنے جانتے ہیں۔ اور تیسرے مرحلے پر جیسے مکتب عرفانی یا صوفیہ، میں شاید مکتب عرفانی نہ کہوں صوفیہ، کہ جو صفائے باطن اور تزکیہ نفس کو کمال انسان سمجھتے ہیں اور کہتے ہیں کہ عقل اور ریزننگ جو ہے یہ بیکار ہے۔ یعنی جیسے مثال کے طور پر اقبال کا شعر کہ بے خوف خطر کو پڑا کش نمرود میں عشق ہے عقل محب تماشا یا بغامی، تو یہ وہی وہ صوفی مکتب فکر کے نشان دے کہ عقل جو ہے وہ کارآمد ہے لیکن اصل چیز جو ہے وہ عشق ہے، اصل چیز جو ہے محبت ہے، اصل چیز صفائے باطن ہے۔ تو یہ مختلف مکاتب فکر ہے، لیکن الحمدللہ جو مکتب امامیہ ہے، یہ آپ کی خدمت میں عرض کر دوں کہ مکتب امامیہ نہ مکتب فلسفی ہے، نہ مکتب صوفی ہے، نہ مکتب عرفانی ہے، اس بات کو ذہن میں رکھیے گا، بلکہ آئمہ طاہرین علیہ السلام کی تعلیمات ہر اعتبار سے یونیک ہیں۔ یہ بات میں انشاءاللہ پوری ذمہ داری اور اعتماد کے ساتھ کہہ رہا ہوں کہ آپ نہ یہ سمجھیں کہ یہ کہ ہمارا مکتب ہے آئمہ کے شاگردوں کا، یہ فلسفوں فلسفی لوگوں کا مکتب ہے، ایون اہل عرفان بھی نہیں ہے، کیونکہ اہل عرفان میں بھی کچھ مسائل ہیں۔ تو ایک جملہ میں آیا ہے جوادی عملی کا، مطلب عرض کروں بہت کسی عقل و عشق کے کمبینیشن کا انہوں نے بہت خوبصورت طریقے سے تجزیہ کیا ہے۔ وہ یہ کہتے ہیں کہ جسے شاعری کی زبان میں عشق کہا جاتا ہے، اس عشق کا محرک انسان کے جذبات ہیں، ایموشنز ہیں، और ऐसे इश्क को इस्लाम कबूल नहीं करता, यानी वो इश्क मोहब्बत जो महज जज्बात से उभरती है, इस्लाम की नजर में उसकी अर्जिश रखने का, बल्कि हकीकतन अक्ल जब कामिल हो जाती है तो उस पर इश्क का रंग आ जाता है। यानी इंसान की कामिल अक्ल ही हकीकत से इश्क करने के लायक होती है। कि जो हकीकत का इश्क है, खुदा का इश्क है, खुदा के जगहों का इश्क है, ये जज्बात से नहीं उभरता, बल्कि इस अक्ल का मुहर्रिक क्या है, इंसान की अक्ल है। इस इश्क का मुहर्रिक अक्ल इंसान है, न कि जज्बात इंसान। अगर आप अली अलैहिस्सलाम से मोहब्बत करना चाहते हैं तो जज्बात से ये मोहब्बत नहीं होगी, अक्ल से होगी, मारिफत से होगी। यानी अली की मोहब्बत उठेगी कहां से? अक्ल व मारिफत से उठेगी, हिकमत से उठेगी, न कि जज्बात से उठेगी। और वो मोहब्बत अली जो सिर्फ जज्बात से उठती है उसका हालत नहीं थी, तो मैं उसके हवाले से तो नहीं, लेकिन इस उमूमी तौर पर इस्लाम के हवाले से खलील जिब्रान का कॉल है कि वो ये कहता है कि मुसलमान दुनिया की अजीब तरीन कौम है, कि इस्लाम के लिए लड़ने मरने और मारने के लिए हर वक्त तैयार है, लेकिन इस्लाम पर अमल करने के लिए तैयार नहीं। तो यही है ना कि आप अली के नाम पे सब कुछ तबाह बर्बाद करने को तैयार है, लेकिन सीरत अली से करीब होने और उस पर अमल करने को तैयार नहीं। क्यों? इसलिए कि वो मोहब्बत जज्बात से उठ रही है, और जब जज्बात से उठेगी तो उसके अंदर गालिब जी अनासर क्या होंगे, अदावत क्या होंगे, मिसाल के तौर पर वो उसके होंगे या उसके मुकाबले में हुक्म के इश्क के जज्बात। लेकिन वो इश्क जो अकल से उठता है, यानी मिसाल के तौर पर मैसम का इश्क, मिसाल के तौर पर कुमैल का इश्क, ये अकल से होता है। उन्होंने अली अलैहिस्सलाम को जज्बात से नहीं चाहा था, अम्मार ने अली अलैहिस्सलाम को जज्बात से नहीं चाहा था। कि अकल है तो आवाज जवानी अमली फरमाते हैं कि अकल जब कामिल हो जाती है तो उस पर इश्क का रंग आ जाता है। ये मतलब इमामिया है, ये कहीं पर आपको ये चीज नहीं मिलेगी। हर जगह आपको ये मिलेगा कि या तो कोई अकल को आगे बढ़ाता है या कोई मोहब्बत को आगे बढ़ाता है। लेकिन ये चीज हम आयमाए ताहिरीन अलैहिस्सलाम की तालीमात से समझ रहे हैं कि खुदा ने तुम्हारे जिस्म का एक जर्रा भी फालतू नहीं पैदा किया। अगर आपको याद हो पिछले दफा जो मैंने अली अलैहिस्सलाम की हदीस आपको पढ़ के सुनाई थी कि इंसान की तरक्की की इब्तिदा कहाँ से होती है, जब वो अपनी तबीयत को मुतअल्लिम करने का, तबीयत को जिस्म को इग्नोर करके कोई तरक्की नहीं कर सकता, बल्कि तरक्की की राह कहां से जाती है कि आप अपनी तबीयत को मुतअल्लिम करें, अपने मिजाज को साफ करें, तब आपके नफ्स में जो फितरी हिदायत के असरात मौजूद हैं वो नमूदारा शुरू करें, और फिर आप उसे जिस तरफ चाहे तरक्की देते रहें। ये कोई आपसे ये बात नहीं करेगा, ताहरीन अलैहिस्सलाम के अलावा दुनिया का कोई मतलब फिक्र आपको ये चीज नहीं सिखाएगा। तो हम बात ये कर रहे थे कि अली अलैहिस्सलाम की सीरत के हवाले से जो वाकया मैं आपकी खिदमत में पेश करना चाह रहा था, दो हवाले हैं, और शहीद मुताहरी के जो मैंने आपके सामने किताबों के नाम लिए, जरूर इसको पढ़िएगा और अपने जहन में हमेशा इस बात को पेश मद्देनजर रखिएगा जो मैंने भी आपसे कही कि शख्सियत का असर, जैसे हमने ये बात सीखी कि जब हम खुदा से दुआ करें तो क्या दुआ करें, कि खुदा मुझे कबूल करे, और जब मैं कबूल हो जाऊंगा तो मेरे साथ मेरी हर चीज कबूल हो जाएगी। ये रब्बाना तकब्बल मिन्ना का मतलब मुझसे कबूल करे, जब मैं कबूल हो जाऊंगा तो मेरी नीयत, मेरी फिक्र, मेरा अमल मेरे साथ ही जाएगा, मुझसे अलग नहीं है। कि जब कहां पर आने के